أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا أقم الصلاة لدلوك الشمس إلى غسق الليل وقرآن الفجر إن قرآن الفجر كان مشهودا ومن الليل فتهجد به نافلة لك عسى يبعثك ربك مقاما محمودا قرآن کریم کی جن آیات کی میں نے تلاوت کی ہے ان کا اطلاق خصوصیت کے ساتھ رمضان کے اس حصے سے ہے پر ہوتا ہے جس میں اب ہم داخل ہونے والے ہیں آخری عشرہ. ویسے تو ان آیات کا اطلاق سارے رمضان مبارک سے ہے پر ہوتا ہے بلکہ مومن کے ہر دن اور ہر رات پر ان آیات کا اطلاق ہوتا ہے اور مومن کی زندگی میں یہ آیات ایک غیر معمولی اہمیت رکھتی ہیں. مگر جب میں کہتا ہوں خصوصیت سے آخری عشرے پر تو جیسا کہ میں بات کو کھولوں گا آپ کا دل مطمئن ہوگا کہ واقعتاً آخری عشرے کے ساتھ تو ان آیات کا اتنا گہرا تعلق ہے کہ کسی اور عرصے کا اس قدر گہرا تعلق ان آیات سے نہیں ہو سکتا. ان آیات میں جو مرکزی نوعیت کی آیت ہے یا مرکزی مضمون بیان ہوا ہے وہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے مقام محمود پر فائز کیے جانے کا وعدہ ہے. یہ مقام محمود کیا ہے اور کیا یہ وعدہ پورا ہوا یا ہونا باقی ہے اور اس کی کیا نوعیت ہے کس طرح وعدہ پورا ہوگا یہ بہت ہی تفصیلی اور گہرا مضمون ہے. اس سے متعلق پہلے میں بارہا ذکر کر چکا ہوں لیکن یہ مضمون ابھی بھی تشنہ ہے. مختصراً میں اس وقت صرف یہ بتانا چاہتا ہوں کہ ان آیات کریمہ میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو مخاطب کرتے ہوئے فرمایا گیا کہ تو راتوں کو اٹھ کر تہجد ادا کیا کر, یہ تیری طرف سے نوافل ہوں گے اور قریب ہے کہ خدا تعالیٰ تجھے اس مقام محمود پر فائز فرما دے جس کا تجھ سے وعدہ کیا گیا ہے. مقام محمود سے مراد ہے حمد کا مقام اور حمد کا گہرا تعلق اللہ تعالیٰ کی ذات سے ہے. بس مقام محمود ایک ایسے مقام کا نام ہے جو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی حمد کو اللہ کی حمد کے سب میں اس طرح مدغم کر دے کہ ایک پہلو سے دیکھیں تو محمد مصطفیٰ دکھائی دیں اور دوسرے پہلو سے دیکھیں تو خدا دکھائی دے. یعنی حمد ایک دوسرے کے ساتھ مل کر اس طرح یکجان ہو جائیں کہ ایک کو دوسرے سے الگ نہ کیا جا سکے. من تو شدم تو من شدم والا مضمون ہے मन तो शुद्धम तो मन शुद्धि वाला मजमून है कि मैं तू हो जाऊं तू मैं हो जाए। और जब हम्द इस दर्जा तरक्की कर जाती है कि हम्द करने वाला अपने वजूद को कुलियतन खो देता है और उसका वजूद अपनी हम्द से खाली हो जाता है, तभी यह मकाम नसीब हो सकता है, उसके बगैर मुमकिन नहीं है। बस इस पहलू से अगर देखें तो यह मकाम तो हजरत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को पहले से नसीब हो चुका है और आपका नाम अहमद रखा ही इस गरज से गया। और सूरह फातिहा में अल्हम्दुलिल्लाह रब्बिल आलमीन में भी ये मज़मून बयान हुआ, जैसा कि हजरत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने फरमाया कि हम्द दो तरह से पढ़ा जाता है, एक फाइली हालत में और एक मफूली हालत में। अल्हम्दुलिल्लाह का एक मतलब यह है कि कामिल हम्द अल्लाह ही के लिए है और किसी पर सजती नहीं, जितना मर्जी तुम जोर लगा के देखो, जोर लगा डालो, हम्द का मजमून खुदा के सिवा किसी और जात पर सादिफ ही नहीं आ सकता। एक ये माना भी है और दूसरा ये कि खुदा के सिवा कोई किसी की हम्द करने की अहलियत ही नहीं रखता। हम्द वो जो खुदा करे, वरना बंदे की हम्द की क्या कीमत है और क्या हैसियत और क्या हकीकत है? ना वो हकीकत में आलिमुल गैब है, ना आलिमुल शहादा है, धोखे की दुनिया में रहता है, खुद धोखे दे रहा है, लोगों के धोखों और फरेबों का शिकार रहता है, इसलिए किसी की हम किसी इंसान के लिए कुछ भी माने नहीं रखते। अल्हम्दुलिल्लाह, हाँ हम्द हो तो खुदा की हम्द हो जिसकी खुदा हम्द करे। बस हजरत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने इस मज़मून पर रोशनी डालते हुए फरमाया कि हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ही की हम्द वो हम्द है जिसका अल्हम्दुलिल्लाह में जिक्र है, यानी वो कामिल हम्द जो कामिल शऊर के साथ कामिल इरफान के साथ की जाती है, जिसमें हम्द करने वाला उन हम्द के उन तजारिब से गुजरता है जिसकी जिन तजारिब के नतीजे में उसका लम्हा लम्हा अल्लाह की हम्द बन जाता है, वो देखता है, गवाही देता है उस हम्द की। और इस अजीम हम्द के मुकाम पर हजरत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ही को फायज फरमाया गया और इस आला मकाम में आपने हर दूसरे को हम्द से खाली कर दिया, यहां तक अपने वजूद को भी। बस इस मकाम पर यह मकाम इनकिसारी का भी इंतहाई मकाम है। एक मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ही हैं जिन्होंने हम्द बारी ताला के वक्त अपने वजूद को हम्द से खाली किया है, ये कोई मामूली बात नहीं है। आप रोजमर्रा के अपने तजर्बे में अगर अपने हम्द का तजिया करें तो आपको मालूम होगा कि आपकी हम्द के साथ साथ जो खुदा की हम्द के गीत गाते हैं, आपकी अपनी हम्द का भी एक लय साथ शामिल रहती है। और जब भी ये कहते हैं अल्लाह ताला तूने फजल किया कि ये काम यूं हो गया, साथ अपनी किसी चालाकी का भी दिमाग में तस्करा चल रहा होता है कि मुझे तौफीक मिली कि मैंने ये काम कर दिया, और मुराद यह है कि मैं इतना होशियार हूं और एहतियातन खौफ के मारे अल्लाह की हम्द के गीत गाता है कि खुदा नाराज ना हो जाए कि तुमने सारा सेहरा अपने सर ही बांध लिया, और कहता है अल्लाह तेरी वजह से हुआ है, लेकिन दिल में जानता है और इस बात को खूब अच्छी तरह समझता है, यानी गलत समझता है मगर समझता है कि मैंने ये होशियारी की, मैंने ये काम किया, मैंने फलां बर वक्त फलां कार्रवाई की, इसके नतीजे में ये काम हुआ है, मगर अल्लाह ताला बहरहाल आखिर है, आखिरी कुदरतें रखने वाला है, उसकी हम्द के गीत गाना जरूरी है। ये मजमून इस तरह खुला खुला बहुत से लोगों पर सादिक आता है, लेकिन जो हम्द में तरक्की करते हैं उनके यहां इस मजमून को पहचानना मुश्किल हो जाता है। ये नफ्स की हम्द निस्बतन आवाज में कमजोर होती चली जाती है और सतह में नीचे उतरते हुए डूबती चली जाती है, लेकिन कुछ ना कुछ रमक इसकी जरूर बाकी रहती है। मैंने बसा औकात अपनी दुआओं में यह तजिया करके देखा है और इस खौफ से लरज उठा कि अपनी तरफ से जब मैंने अपने आप को हम्द से खाली करके दुआ की, तब भी कोई ना कोई रखना कहीं ना कहीं मुझे ऐसा दिखाई दिया कि जिसको साफ और पाक करना जरूरी था।
बस जो कोशिश एक आम इंसान बड़ी मेहनत और तवज्जो से करता है और खबरदारी के साथ करता है, हजरत अकदस मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की जात में ये एक तभी एक सैल रवां की तरह जारी चीज थी। आपका दिल कभी भी अपने हम्द के ख्याल से नहीं भरा, हमेशा अपने आप को खाली समझा है। वो जो सबसे ज्यादा हम्द के लायक इंसान था, उसने सबसे ज्यादा अपने आप को जाती तौर पर हम्द से खाली समझा, और ये इरफान के नतीजे में हुआ है, ये किसी मसनू इंकसार के नतीजे में नहीं हुआ। इरफान के नतीजे में वाकईतन इंसान हम्द से खाली हो जाता है। इरफान के नतीजे में अपनी हर चीज बेमानी और बेहकीकत दिखाई देने लगती है, सिर्फ एक अल्लाह की जात बाकी रह जाती है, बाकी सब कुछ मिट जाता है। इस मकाम का नाम वो हम्द है जिसका हजरत मसीह मौऊद अलैहिस्सलाम ने सूरह फातिहा के तज़किरे में जिक्र फरमाया कि अलहम्दो एक फाइली हालत है, उसमें सारी हम्द समेट कर हर किस्म की हम्द कुल्लियतन हर दूसरे वजूद से खाली करके, खुद अपने वजूद से खाली करके अल्लाह के हजूर पेश कर दी जाती है। जब ये होता है तो हम्द का दूसरा मजमून लाजिमन जारी होता है, और फिर हम्द आसमान से उतरती है और उस जात के लिए उतरती है जिसका नाम मोहम्मद रखा गया, जिसे मकाम महमूद का वादा दिया गया सल्लल्लाहु अलैहि वसल्लम। और ये जो मकाम महमूद है, ये मोहम्मद के बावजूद आइंदा के वादे में मजकूर है। ये अजीब बात है और ये मसला समझने वाला है। मोहम्मद तो आप उसी वक्त हो गए जब आप अहमद बने, जब खुदा के लिए कामिल हम्द पेश की, तो ये हो नहीं सकता था कि एक वक्फे के तवक्फ के बगैर खुदा की तरफ से आप पर हम्द न उतरती, और वह हम्द उतरी तो आप मोहम्मद बने, उसके बगैर तो मोहम्मद बन ही नहीं सकते थे। फिर ये मकाम महमूद क्या चीज है? दरहकीकत यानी और बहुत से मजामीन हैं, मगर एक पहलू की तरफ मैं आज आपको मुतवज्जे करना चाहता हूं। मकाम महमूद किसी एक ठहरे हुए मकाम का नाम नहीं है, बल्कि एक जारी हमेशा तरक्की पजीर मकाम का नाम है। और ऐसा वादा नहीं कि किसी एक वक्त जाकर पूरा हो जाए और वहीं खत्म हो जाए। एक वादा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में लाजिमन पूरा हुआ है, और आपने उस मकाम महमूद को पाया है तो जान दी है, उसके बगैर आप इस दुनिया से रुखसत नहीं हुए। असा यबसा का रब्बो का मकाम महमूदा में एक करीब के मकाम का वादा है, और इसे दूर तक के लिए टाला नहीं जा सकता। इसके बावजूद अजान में अजान देने के बाद हजरत अकदस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो दुआ हमें सिखाई कि तुम ये दुआ किया करो, उसके आखिर पर ये भी है वाबस व मकाम महमूदा, कि अल्लाह हमारे प्यारे वसीले मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को मकाम महमूद अता फरमा। अगर वो अता हो चुका है तो फिर अता फरमाने का क्या मतलब? बस एक और आयत करीमा इस मजमून को खोलती है, और वो ये है वलल आखिरतो खैरुल्ला का मिनल ऊला। आहुरत सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके अल्लाह ताला फरमाता है तेरा हर आने वाला लम्हा हर गुजरे हुए लम्हे से बेहतर है, तो कभी एक मकाम पर ठहरने वाला वजूद नहीं है। तेरे विसाल के बाद भी तेरी तरक्यात उसी तरह जारी उसारी रहेंगी, तुझ में हम्द का मजमून बढ़ता रहेगा, और हमेशा तेरी हम्द के गीत पहले से बढ़कर गाए जाएंगे। बस एक माना तो फी जाते ही हजरत अकदस मोहम्मद रसूलुल्लाह के बढ़ते हुए मकाम का माना है, जो मकाम महमूद है, जो एक दफा वादा पूरा होते ही अगले लम्हे फिर एक नए वादे पूरा करने का तकाजा करता है, और एक लम्हे में एक मकाम महमूद नसीब होता है तो अगला मकाम महमूद आया खड़ा और तवज्जो उसकी तरफ चलती है, बढ़ती है, और फिर उससे आगे और फिर उससे आगे। तभी हमें दुआ सिखाई कि जब तुम अजान की आवाज सुना करो जिसमें तुम्हें फलाह बहबूद की तरफ बुलाया जाता है, तो याद रखो कि इस फलाह बहबूद का वसीला मोहम्मद रसूलुल्लाह बने हैं, और चूंकि हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये जारी एहसान है तुम पर, تم یہ جاری دعا کیا کرو کہ اے خدا ان کو وہ مقام محمود عطا فرما جس کی لا متناہی منازل آگے مستقبل میں سامنے کھڑی ہیں. پس مقام محمود ایک جاری و ساری حمد کا مضمون ہے جو کبھی ختم نہیں ہو سکتا, اور اس حمد میں اللہ کی حمد کے ساتھ آ حضرت صلی اللہ علیہ وآلہ وسلم کی حمد کا مضمون مدغم کیا کر دیا گیا ہے. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے جو خدا کی حمد کے گیت گائے, وہی گیت آسمان سے بازگشت کے طور پر محمد کی حمد کی صورت میں نازل ہوئے, اور جوں جوں خدا کی حمد دنیا میں ترقی کرتی چلی جائے گی حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حمد کا مضمون بھی کامل سے کامل تر ہوتا چلا جائے گا. ایک چھوٹا سا نظارہ ہم نے آج اس دور میں داخل ہوتے ہوئے بھی دیکھا ہے جس کا تعلق ڈش اینٹینا کے ذریعے تمام دنیا میں خطبات اور اس سے پہلے اذان کے پہنچنے کے سامان پیدا ہوئے ہیں. اب آپ دیکھیں کہ جو اذان ابھی دی گئی تھی اس کی وہ برقیاتی لہروں کی صورت میں تمام جگہ پر پھیل چکی ہے, اور ابھی تک اس کا ارتعاش فضا میں باقی ہوگا. کوئی دنیا کا کوئی ایسا گوشہ نہیں جس کی فضا میں اس اذان کی برقی لہریں مرتعش نہ ہوئی ہوں, اور ہر جگہ تو اذان کے بعد وہ دعا کرنے والے موجود نہیں تھے, لیکن حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ہمیں خبر دی ہے کہ اذان کے جواب میں فرشتے لبیک کہا کرتے ہیں. چنانچہ ایک موقع پر فرمایا کہ اگر تمہارے پاس با جماعت نماز کے لیے کوئی ساتھی نہ ہو اور تم جنگل میں ہو تو اذان دو, اگر کوئی شخص سنے گا تو اس آواز پر لبیک کہتے ہوئے تمہارے ساتھ شامل ہو جائے گا, اگر نہ سنے گا یعنی کوئی اور آدمی ہوگا نہیں تو خدا آسمان سے فرشتے اتارے گا, وہ اس اذان کے جواب میں تمہاری نماز کے ساتھ شامل ہو کر تمہاری نماز کو باجماعت کر دیں گے. تو اذان پر فرشتوں کے لبیک کہنے کا مضمون کوئی فرضی جذباتی مضمون نہیں, بلکہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی واضح خبر ہے جو جھوٹی ہو نہیں سکتی. بس میں سمجھتا ہوں کہ اس اذان کے جواب میں ساری کائنات میں فضا فرشتوں کی اس حمد سے مرتعش ہوتی ہے جو وہ خدا کے حضور گیت گاتے ہیں اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے لیے دعا کرتے ہیں وبس و مقام و محمودہ وبس و مقام و محمودہ. بس ہم ایسے دور میں داخل ہوئے ہیں جہاں مقام محمود کی دعا ایک عالمی دعا بن کر سارے عالم کی فضا کو مرتعش کر رہی ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا وہ شعر یاد آ جاتا ہے, آدمی ذات تو کیا چیز فرشتے بھی تمام مدح میں تیری وہ گاتے ہیں جو گایا ہم نے. بس اے جماعت احمدیہ تمہیں مبارک ہو جب تم مقام محمود کی دعائیں کرتے ہو اپنے آقا و مولا و محسن اعظم حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کے لیے, تو یاد رکھو آسمان کے فرشتے بھی تمہارے ساتھ مل کر حضرت اقدس محمد مصطفیٰ کے لیے وبس و مقام محمودہ وبس و مقام محمودہ کی آوازیں بلند کرتے ہیں, اور سارا جو ساری زمین و آسمان کی فضا اس دعا سے مرتعش ہو جاتی ہے. بس مقام محمود کا ایک اور مضمون ہمیں اس دور میں داخل ہو کر سمجھ آیا کہ بڑھتا جاری رہنے والا ایک مقام ہے جو کبھی کسی جگہ ٹھہرے گا نہیں, اور یہ سلسلے جب عام ہوں گے جب زیادہ سے زیادہ بنی نوع انسان آن حضرت صلی اللہ علیہ وآلہ وسلم پر درود بھیجیں گے اور دنیا کے کونے کونے میں اذانیں دی جائیں گی اور ہر وقت سننے والے ایسے تربیت یافتہ ہوں گے کہ دل کی گہرائی سے آن حضور صلی اللہ علیہ وآلہ وسلم پر سلام اور درود بھیجیں گے اور وبس و مقام و محمودہ کی دعائیں کریں گے, تو یہ مضمون اور زیادہ وسعت پذیر ہوتا چلا جائے گا. اس مضمون کا ایک گہرا تعلق عبادات سے ہے اور راتوں کی عبادت سے ہے, اور یہ وہ اشرہ ہے جس میں اس کثرت کے ساتھ اور اتنے گہرے خلوص اور انعماق کے ساتھ راتوں کی عبادت کی جاتی ہے کہ ایسی عبادت کا نظارہ دنیا میں کسی اور مہینے میں کہیں دکھائی نہیں دے سکتا. تمام عالم میں مسلمان جب اس آخری عشرے میں داخل ہوتے ہیں تو وہ جن کو پہلے عبادت سے کوئی شغف نہیں بھی ہوتا وہ بھی اٹھ کھڑے ہوتے ہیں, और उनकी रातें भी जाग जाती हैं। एक मुहावरा जो उर्दू में आम है कि रातें भीग रात भीग गई। मैं हमेशा रमजान के इस अशरे में दाखिल होते वक्त जमात को याद कराया करता हूं कि इस आम मुहावरे का माना तो यह है कि रात का वो हिस्सा आ गया जिसमें शबनम पड़ने लगती है, यानी रात गहरी हो गई और अपने दूसरे दौर में दाखिल हो गई और शबनम के जरिए रातें भीगती हैं। लेकिन जमात अहमदिया को याद रखना चाहिए कि रमजान मुबारक के आखिरी अशरे में तमाम आलम में मुसलमानों के आंसुओं से ये रातें भीगती हैं। ये बाहर की शबनम नहीं है, ये दिल के अंदर से पैदा होने वाली शबनम, ये वो बुखारात हैं जो आंखों से आंसू बन के बरसते हैं, जो मोमिन की रातों को भिगो देते हैं। बस इस अशरे का हक अदा करें और अपनी रातों को भिगोएं। और चूंकि तहज्जुद की दुआ का आ हजरत की नमाज का हजरत अक़दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मकाम महमूद से गहरा ताल्लुक है, इसलिए खसूसियत से इन रातों में रब्बस व मकाम महमूदा की दुआ किया करें। और इसके अलावा भी हम्द के साथ दुरूद शरीफ कसरत से सोचकर और गौर और फिक्र के साथ अदा करें। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम जब इस अशरे में दाखिल हुआ करते थे तो आपकी जो कैफियत होती थी, हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा बयान फरमाती हैं, कहती हैं जब आखिरी अशरा आता तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपना तहमत मजबूत बांध लेते, यानी कमर कस लेते जिसको हम कहते हैं, और रातों को खुद भी जागते और घर वालों को भी जगाते। बस वो लोग जो इबादतें करने के आदी हैं उन्हें खसूसियत से इस आखिरी अशरे में अपने अहलोयाल को जगाना चाहिए। ये सुन्नत नबवी है, ये हजरत इस्माईल की भी खसूसियत के साथ सुन्नत थी कि थके नहीं आखिर वक्त तक, हमेशा अपने बच्चों को नमाज की तलखीन किया करते और नमाजों के लिए जगाया करते थे। बस आपको भी आजकल खसूसियत से अपने सारे घर को बेदार करना चाहिए और तहज्जुद के वक्त कोई भी खानदान में ऐसा ना हो जो दुआ में शामिल ना हो। मुझे याद है कादियान के जमाने में छोटे बच्चों को भी जगा दिया जाता था और उनसे भी कहा जाता था कि तुम कुछ न कुछ दुआ करो और इस मुबारक वक्त की सआदतों में शामिल हो जाओ। बाज़ दफा उनको तहरीज की खातिर उनकी मर्जी की कोई चीज दिल अच्छी सी बना के रख ली जाती थी तो उस खाने की खातिर उठते थे और साथ फिर अल्लाह के फजल के साथ तहज्जुद का भी कुछ मजा उनको आ जाता था। तो मैं उम्मीद रखता हूं कि इस कादियान की मुबारक सुन्नत को, जो दरअसल सुन्नत अंबिया है, जो दरअसल हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की जिंदा सुन्नत है, उसे जमात अपने घरों में जारी करेगी और इससे इस्तफादा करेगी। हजरत अबू हुरैरा से रवायत है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने ईमान और यकीन के साथ रोजे रखे उसके पिछले गुनाह बख्श दिए जाते हैं, और जो शबे कदर में ईमान और यकीन के साथ क़याम करे तो उसके पिछले गुनाह माफ कर दिए जाते हैं। ये वो अशरा है जिसमें लैलतुल कदर भी आने वाली है। हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा बयान फरमाती हैं कि मैंने आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से पूछा, ऐ रसूलुल्लाह, अगर मुझे मालूम हो जाए कि ये लैलतुल कदर है तो मैं इसमें क्या दुआ मांगू? इस पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तू यूं दुआ करना, ऐ मेरे खुदा, तू बख्शने वाला है, बख्शिश को पसंद करता है, मुझे बख्श दे और मेरे गुनाह माफ कर दे। ये बहुत ही अहम और बुनियादी दुआ है और खसूसियत से मैंने आज के खुतबे के लिए इसलिए चुनी है कि लोग इस दुआ को भूलकर फजलों की बातें करते रहते हैं। ऐ खुदा मेरे कर्जे उतार, ऐ खुदा मुझे दौलत अता कर, मुझे फलां की तरफ से आंखों की ठंडक नसीब कर, खुशहाली बख्श, सेहत अता कर, मेरे अजीजों और प्यारों की तरफ से खुशियां दिखा, वगैरह वगैरह, और भूल जाते हैं कि कोई इमारत बुनियाद के बगैर तामीर हो ही नहीं सकती, और तमाम फजलों की जड़ बख्शिश में है और तमाम तरक्की की बुलंद मनाजिल बख्शिश की बुनियाद पर खड़ी की जाती है। اگر ایک انسان اپنے گناہوں سے غافل ہو اور یہ خیال کرے کہ کوئی فرق نہیں پڑتا ہو گیا جو ہو گیا اور فضلوں کی باتیں کرتا ہو, وہ جاہل ہے, اس کو پتہ نہیں کہ اس کی دعا بخشش کے بغیر قبول ہو ہی نہیں سکتی. صاف صفح ہوگی تو پھر اللہ کے فضل اس پر نازل ہوں گے. پہلے ایک کپڑے کو دھویا جاتا ہے پھر رنگ چڑھائے جاتے ہیں, گندے کپڑے پر تو کوئی رنگ نہیں چڑھتا. بس بخشش کی دعا سب سے اہم دعا ہے, اور حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم نے لیلۃ القدر میں جو ساری زندگی سے بہتر ایک رات ہے, جس کے متعلق قرآن کریم میں پتہ چلتا ہے کہ ایسی رات ہے وہ نصیب ہو جائے تو ساری زندگی کی اس کی بن سنور جاتی ہے, زندگی کی ساری محنتیں کام آ جاتی ہیں. اس رات کے خاص لمحوں کے لیے آن حضور صلی اللہ علیہ وسلم نے یہ دعا تجویز فرمائی کہ عائشہ یہ دعا کیا کرو, اے میرے خدا تو بخشنے والا ہے, بخشش کو پسند کرتا ہے, مجھے بخش دے اور میرے گناہ معاف کر دے. اس دعا کے وقت اگر ایک انسان صرف لفظی طور پر اس دعا سے گزر نہ جائے بلکہ اپنے ذہن میں اپنے گناہوں کو حاضر کرے تو ایک بڑی لمبی مشقت کی رات درپیش ہوگی, کیونکہ انسان جتنا کھودتا ہے بچپن سے لے کر اپنی اس عمر تک جس میں وہ پہنچا ہوا ہو, اس کو کثرت سے گناہ اندر سے نکلتے ہوئے دکھائی دیں گے. بعض وقت یوں لگتا ہے کہ جیسے سیاہ لباس میں ملبوس گناہوں نے ایک جلوس نکال دیا ہے, اور ہر گناہ ایسا ہے جو انسان کی ہلاکت کے لیے کافی ہے اور نافرمانی پر مبنی ہے. تو بہت سے انسان تو ایسے ہیں جن کی زندگی کے اکثر اعمال, یعنی غیر معمولی طور پر کثرت سے ان کے اعمال گناہوں میں ملوث ہوتے ہیں, شاذ کے طور پر کوئی نیکی نصیب ہوتی ہے, اور جو نیک کہلانے والے ہیں وہ بھی جب ٹٹولتے ہیں تو پتہ چلتا ہے کہ محض اللہ کی طرف سے ایک ستاری کی چادر ہے جس کے اندر وہ زندگی بسر کر رہے ہیں. لیکن اگر ان کا اپنا حال دنیا کے سامنے ظاہر ہو جائے تو دنیا میں مکروہ ترین انسان شمار کیے جائیں. امر واقعہ یہ ہے, آپ اخباروں میں جب پڑھتے ہیں فلاں شخص سے فلاں بدی سرزد ہوئی اور سارا اللہ مالا اکٹھا ہو گیا اور بڑی اس کی تشہیر ہوئی, بڑی تذلیل ہوئی, منہ کالے کیے گئے, تو ایک آدمی جاہل آدمی بڑا مزے سے پڑھتا ہے کہ خوب پکڑا گیا, دیکھو اوپر سے یہ تھا اندر سے یہ نکلا. اور اگر اپنے اندر جھانک کے دیکھے تو اندر جھانکا نہ جائے, ایسے ایسے اتنے وجود اس کو دکھائی دیں اپنے وجود کے اندر چھپے ہوئے کہ ہر وجود جب ننگا کیا جائے تو ساری دنیا کی لانتیں اس پر پڑے. کیسا غافل انسان ہے, دوسروں کے عیوب دیکھنے میں کیسی دلیری دکھاتا ہے, کیسے فخر کے ساتھ اس کا ذکر کرتا ہے اور پھر لذتوں کے ساتھ اس کو پڑھتا ہے. اب انگلستان میں رائل فیملی کی بعض کمزوریاں کھوج کر کے باہر نکالی گئیں جو اسلام کی روح سے سراسر ناجائز اور ایک ظالمانہ فعل ہے. کسی کو حق نہیں کہ کسی انسان کی ذاتی کمزوریوں کو کھوج کر کے نکالے اور پھر دنیا کے سامنے ان کو پیش کر کے جگہ سائی کرے, لیکن ان قوموں کے کردار بگڑ چکے ہیں, ان قدروں کا اب ان کو کوئی خیال نہیں رہا. کھوج کر کے نکالی گئیں اور سارے ان پر ہنستے اور مذاق اڑاتے, ٹیلی ویژن پر پروگرام ہوتے, حالانکہ وہی ٹیلی ویژن روزانہ روزمرہ کی زندگی کو اس سے بہت زیادہ بھیانک شکل میں دکھا رہی ہے. وہ جرائم جو گھر گھر میں ہر وجود کی زندگی کا حصہ بن چکے ہیں, وہ اگر فلاں سے سرزد ہو جائے تو ساری دنیا ہنستی اور مذاق اڑاتی. یہ دوگلا پن, یہ منافقت انسانی زندگی کا حصہ بنی ہوئی ہے, اور منافق خدا کے ہاں قبول نہیں ہو سکتا. اس لیے مغفرت کی دعا کے وقت یہ بات مد نظر رکھیں کہ یہ درست ہے کہ اللہ تعالیٰ کی ستاری نے آپ کو ڈھانپ رکھا ہے, یہ درست ہے کہ اللہ تعالیٰ کی ستاری آپ کو یہ بھی اجازت نہیں دیتی کہ اپنے جرائم دنیا کے سامنے پیش کریں, اور اس کو بھی خدا کراہت سے دیکھتا ہے اور ناشکری سمجھتا ہے, لیکن اپنے حضور تو اپنے گناہ پیش کریں. اگر آپ کی آنکھوں کے سامنے آپ کے گناہ نہیں آئیں گے تو خدا کے حضور کس طرح پیش کر کے مغفرت اور بخشش کی دعائیں مانگیں گے؟ بس فضلوں سے بہت پہلے, بڑی بڑی ترقیات سے بہت پہلے, پیشتر اس کے کہ مقام محمود کی باتیں ہوں, مقام محمود والے کے قدم چھونے کی باتیں ہوں, पहले अपने नफ्स को तो पाक और साफ करने के लिए मगफिरत की दुआएं मांगे। ये वो नुक्ता है जिससे हजरत अकदस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा को समझाया, और ये समझाना बताता है कि कितना गहरा इरफान था हजूर सल्लल्लाहु अलैहि वसल्लम में। कोई दुनिया का आदमी जब उससे कहा जाए कि अगर तुम्हें कोई लम्हा नसीब हो कि जब कहा जाए मांग जो मांगता है तेरी दुआएं कबूल होंगी, तो वो जरूर ऐसी ऐसी बातें सोचेगा, दो जहान की दौलतें मांगू, फलां जन्नत मांगू, फलां चीज मांगू। और हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो वाक हकीकी तौर पर आरिफ बिल्ला थे, आप फरमाते हैं बख्शिश की दुआ मांगना, बख्शिश के बगैर तुम्हें कुछ भी नहीं मिल सकता। और हकीकत यह है कि इंसान बख्शिश के बगैर एक जिंदगी का सांस लेने का भी अहल नहीं है, उसकी सारी जिंदगी हराम की जिंदगी है। क्योंकि जब खुदा की नाफरमानी में उसकी अता करदा नेमतों से इंसान लज्जत हासिल करता है तो वो हराम की लज्जत है, उसकी कोई भी हकीकत नहीं, सारी जिंदगी में वो जहर घोल देती है। तो हम में से कोई भी ऐसा नहीं जो हकीकत में पाक हो, तभी कुरान करीम में अल्लाह ताला फरमाता है वला तुज़क्कू अनफुसकुम हो आलमो बिमन इत्तका, कि तुम अपने आप को पाक साफ ना बनाया करो। क्या बातें करते हो तुम, कैसे जकी और कैसे पाक इंसान हो, अल्लाह को पता है कि कौन पाक है। तुम अपनी मां के पेट में जब जनीन की सूरत में करवटें बदल रहे थे, उस वक्त से खुदा तुम्हें जानता है कि तुम्हारी हैसियत क्या है, तुम्हारे अंदर खिलकी कमजोरियां क्या क्या हैं, जिन्होंने बड़े होकर फिर क्या क्या रंग दिखाने थे। इन सब बातों से अल्लाह बेखबर है, वही पाक है जिसे अल्लाह पाक करार दे। बस मकाम महमूद पर गौर करते हुए यह सारा मजमून समझ आता है। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने जो मकाम महमूद पर फायज थे, हमें बताया कि हम से पहले बख्शिश जरूरी है, और बगैर बख्शिश के ना इंसान हम्द की आलियत रखता है ना महमूद बन सकता है। बस तहज्जुद की दुआओं में सबसे ज्यादा अपनी बख्शिश पर जोर दें, और जैसा कि मैंने अर्ज किया है अपने सामने अपने गुनाहों के जुलूस निकालें और एक एक जगह ठहर कर देखें कि आप क्या करते रहे हैं, किस किस जगह आपने अपने नफ्स की गुलामी की है और खुदा की गुलामी से अपनी गर्दनों को आजाद किया है। वही मकाम है जहां आपने शैतान की गुलामी की है, और खुदा से आजादी का नाम शैतान की गुलामी है, दरमियान में कोई चीज नहीं है, नो मैन्स लैंड कोई नहीं कि जहां आप दो चार आजादी की सांस बसर कर सकें। अगर खुदा से आजाद हुए हैं तो लाजिमन शैतान के गुलाम बने हैं, तो उन जंजीरों को तोड़कर फेंकेंगे तो फिर आजादी के सांस नसीब होंगे, उसके बगैर कैसे हो सकते हैं। बस हजरत अकदस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इस नसीहत को हिरज जान बनाएं, और बकिया रमजान जो बाकी है उसमें खसूसियत से अपने नफ्सों को गुनाहों से पाक करने के लिए बख्शिश की तरफ गैर मामूली तवज्जो करें, बख्शिश तलब करने की तरफ गैर मामूली तवज्जो करें। वो कौन सी रात है जो लैलतुल कद्र कहलाती है? एक रात तो वो है जब इंसान बख्शा जाए, और आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने जो मुख्तलिफ जगह लैलतुल कद्र का मजमून बयान फरमाया है, मैं तो उससे यही समझा हूं कि हकीकत में लैलतुल कद्र वो रात है जब इंसान बख्श दिया जाए और एक नई पाक जिंदगी बसर करे और एक नई पैदाइश उसे नसीब हो और पाक साफ होकर खुदा के हजूर हाजिर हो और फिर भी अपने आप को मुसलसल धोता रहे। क्योंकि जैसे मकाम महमूद हमेशा एक बढ़ने वाला मकाम है, इसी तरह बख्शिश का मजमून भी एक जारी मजमून है। कोई मकाम ऐसा नहीं है जहां आप पहुंचकर कामिल तौर पर बख्श दिए जाएं और फिर आगे हर किस्म की गंदगी से पाक और साफ हो जाएं। ज्यादा से ज्यादा मिसाल आप ये दे सकते हैं कि एक बच्चे की तरह दोबारा पैदा हो, लेकिन पैदा होंगे तो इसी दुनिया में पैदा होंगे ना, जन्नत में तो नहीं पैदा होंगे जाके, इसी दुनिया की किसी फिजा में सांस लेंगे, इसी दुनिया की आलूदगियों के साथ जिंदा रहेंगे। तो हर रोज की मैल कुछ है, रोज के गंद, ये आपको रोजमर्रा इनसे वास्ता है जिससे छुटकारा नसीब नहीं हो सकता। और छुटकारा कैसे नसीब होगा? اس کا اسی آیت کریمہ میں ذکر ہے کہ عبادت کے ذریعے نمازیں پڑھو. آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ ایسا شخص جس کے پاس ایک شفاف پانی کی نہر بہ رہی ہو اور وہ پانچ وقت اس میں غوطے مارے اور نہائے اور اپنے جسم کو ململ کے صاف کرے, اس کے جسم پر سے سب آلودگیاں مٹتی چلی جاتی ہیں. اور وہ پانچ وقت کی نمازیں ہیں جو ایک جاری نہر ہے جو تمہارے ساتھ بہ رہی ہے, اس میں غوطے مارا کرو, صاف ہوا کرو تاکہ روزمرہ پیدا ہونے والی آلودگیاں ساتھ ساتھ دھلتی رہیں, اور اس طرح بخشش کا مضمون جاری رہتا ہے. جب بخشش ہو پھر مقام محمود نصیب ہوتا ہے. اور حصہ رسدی ہر انسان کا مقام محمود اپنا اپنا ہے. ایک بچے کو آپ پیار کرتے ہیں مگر اس وقت نہیں جب اس کا پوتھرا گندا ہو چکا ہو, جب بدبوئیں چھوٹ رہی ہوں, جب ناک سے جب ناک بہ رہے ہوں, گندگی منہ پہ لگی ہو, آپ اٹھا کر اس کی ماں کی گود میں پھینکتے ہیں. اور جب وہ صاف ستھرا ہو کر یعنی بخشش پانے کے بعد گناہوں سے, یعنی جو دنیا کی آلودگیاں ہیں ان کو میں گناہوں کی مثال کے طور پر پیش کر رہا ہوں, وہ آلودگیوں سے پاک ہو کر جب آپ کو دکھائی دیتا ہے تو اسی بچے کو ماں سے چھین چھین کے اپنی گود میں لیتے ہیں. اس کا مطلب یہ ہے کہ بخشش ماں کی گود میں ہے, اور یہ وہ دوسرا پہلو ہے جو میں جس کی طرف آپ کو متوجہ کرنا چاہتا ہوں. اللہ کی گود کے بخش سوا کہیں بخشش نہیں ہے, اور بار بار خدا کی گود میں لوٹنے کا نام نماز ہے, اور گود میں جا کر حاضر ہونے کا کہ اے خدا ہم تو پھر گندے ہو کر تیرے حضور حاضر ہو, اب ہم کیا کریں. پھر اللہ صاف کرے گا, اللہ پاک کرے گا, پھر دنیا کی زندگی میں نکلیں گے, پھر آلودگیاں ہوں گی, پھر دوڑ کر خدا کے حضور حاضر ہوں گے. وہ ماں جب تمہیں پاک کرے گی پھر تمہیں مقام محمود عطا ہوگا, پھر دنیا کو بھی پیارے لگو گے اور ان دیکھنے والی آنکھوں کو پیارے لگو گے جو حمد کا مضمون جانتی ہیں, جن کو پتا ہے کہ حقیقی قابل تعریف کیا چیز ہے. بس قرآن کریم نے ان آیات میں ان دونوں مضامین کو کس طرح عمدگی سے ساتھ بیان فرمایا اور کس طرح ایک دوسرے کے ساتھ ہمیشہ کے لیے باندھ دیا. اقم الصلاۃ لدلوک الشمس الی غسق اللیل وقرآن الفجر, پانچوں وقت کی نمازیں جمع وہ نفل کی نمازیں اس ایک آیت کے اندر سمیٹ دی گئی. نماز قائم کرو, اقم الصلاۃ لدلوک الشمس الی غسق اللیل, اقم الصلاۃ لدلوک الشمس الی غسق اللیل, جب سورج کی روشنی کم ہو رہی ہو, یعنی ظہر اور عصر کی نمازیں اس میں آ گئیں, اس وقت نماز ادا کرو. الا دلو کی شمس آخر میں صلاح دلو کی شمس الا غسق اللیل, یہاں تک کہ رات پڑے اور پھر جب وہ بھیگ جائے اور گہری ہو جائے, یعنی مغرب اور عشاء کی نمازیں بھی اس میں داخل ہو گئیں. اقم الصلاۃ لدلوک الشمس الی غسق اللیل وقرآن الفجر, اور پھر فجر کے وقت بھی تم نے قرآن کی تلاوت کرنی ہے. ومن اللیل فتہجد بہ, اور راتوں کو بھی اٹھ کر تہجد کے ذریعے اپنی راتوں کو زندہ کرنا ہے اور پرنور کرنا ہے. نافلۃ لک, یہ تیرے لیے نفلی طور پر عبادتیں ہوں گی. اسا یا بسا کا ربو کا مقام محمودا, یہ سب پاپڑ بیلے جائیں اگر انسان کی طرف سے, یہ سارے جہاد خدا کی راہ میں ہو جائیں, یہ ساری کوششیں صرف ہوں, تو پھر وعدہ ہے کہ خدا تجھے مقام محمود عطا فرمائے گا. یہ تفصیل ان اور وعدہ مستقبل کا ایک اور بات کو بھی ظاہر کرتا ہے کہ آن صلی اللہ علیہ وآلہ وسلم کو تو مقام محمود کا مستقبل کا وعدہ یہ معنی رکھتا ہے کہ مقام محمود میں ترقی ہوتی چلی جائے گی, اور ہر آن نئی شان کے ساتھ مقام محمود ابھرے گا, اور دیکھنے والوں کو آن حضور صلی اللہ علیہ وآلہ وسلم ایک نئے اور اعلیٰ اور عرفہ جلوے پر فائز دکھائی دیں گے. اور چونکہ محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی امت کا بھی آپ کے ساتھ ذکر ملتا ہے, محمد رسول اللہ والذین معہ اشداء علی الکفار رحماء بینہم, بس جو احکام حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کے لیے خاص ہیں وہ ذیلی طور پر مومنوں کے اوپر بھی اطلاق پاتے ہیں. بس یہاں وعدہ اگر مستقبل کا وعدہ لیا جائے تو اس وعدے میں ہر مسلمان شریک ہو جاتا ہے. انہیں گویا یہ بتایا گیا کہ محمد رسول اللہ نے جو مقام محمود حاصل کیا ہے وہ اس طرح کیا ہے, آرام سے بیٹھے سوتے کھاتے پیتے تو حاصل نہیں کر لیا, خدا کی راہ میں عبادتوں کی ایک لمبی جدوجہد کی ہے, اس کے نتیجے میں آپ کو مقام محمود عطا ہوا ہے. بس اگر تم بھی مقام محمود حاصل کرنا چاہتے ہو تو اقم الصلاۃ لدلوک الشمس الی غسق اللیل وقرآن الفجر, ان قرآن الفجر کان مشہودا, صبح کا قرآن تو مشہود ہوتا ہے, خدا کے فرشتے حاضر ہوتے ہیں اور ان بندوں کو دیکھتے ہیں جو عبادت میں بھی قرآن پڑھ رہے ہوتے ہیں اور عبادت کے بعد بھی صبح کے وقت قرآن پڑھتے ہیں. وَمِنَ اللَّيْلِ فَتَهَجَّدْ بِهِ, راتوں کو پھر تہجد بھی پڑھا کرو. تو آخری عشرے میں داخل ہوتے وقت تو ایک بہت بڑی تعداد ہے مسلمانوں کی جو تہجد ادا کرتی ہے یا کرنے کی کوشش کرتی ہے, لیکن رمضان مبارک کے بعد وہ اس بات کو بھول جاتے ہیں اور مقام محمود کے قریب پہنچ کر اسے دور ہٹنا شروع ہو جاتے ہیں. دو چار ہاتھ جب کے لبے بام رہ گیا والی بات ہے, قسمت کو دیکھو کہ کمند کہاں ٹوٹی, دو چار ہاتھ جب کے لبے بام رہ گیا. بس جب تک ایک رمضان کو دوسرے رمضان کے ساتھ تہجد کے ذریعے ملا نہیں دیتے اس وقت تک حقیقی معنوں میں آپ مقام محمود کے قریب نہیں پہنچ سکتے, اور یہ وعدہ آپ کے لیے ہمیشہ مستقبل کا وعدہ ہی بنا رہے گا. بس مقام محمود کو حاصل کرنے کے لیے عبادت کے رستے سے داخل ہوں اور رات کی تہجد کی عبادت پر زور دیں, اور ایک دفعہ جب یہ عبادت شروع کریں تو پھر اس کو چھوڑیں نہیں اور ہمیشہ اس عبادت پر مضبوطی کے ساتھ قائم ہو جائیں. سوال یہ پیدا ہوتا ہے کہ عبادت پہ کیسے قائم ہوں, بڑا مشکل کام ہے. وہ سورت یعنی سورہ فاتحہ جس میں مقام محمود کا ذکر ہے, مقام محمدیت کا ذکر ہے, مقام حمد کا ذکر ہے, جس میں اس مضمون کی کنجی رکھی گئی ہے, اس میں اس مضمون کی بھی کنجی رکھ دی گئی ہے جو میں اب بیان کرنا چاہتا ہوں کہ عبادت کرنی ہے تو کیسے کریں. پھر توفیق ہی نہیں ملتی, انسان کھڑا ہوتا ہے, دوسرے مسائل انسان کو گھیر لیتے ہیں, سستیاں غالب آ جاتی ہیں, توجہ کبھی اس طرف کبھی اس طرف, کبھی دنیا کے کاموں کی طرف, کبھی خوف گھیر لیتے ہیں, کبھی تمنائیں چمٹ جاتی ہیں, ہر طرف سے بتوں کا گھیرا ہوتا ہے. تو جو نماز پڑھتا بھی ہے اس کی توجہ بھی بڑھتی رہتی ہے, اور ایک بڑی تعداد ہے جو کبھی پڑھ لیتی ہے نماز اور نہیں بھی پڑھتی, اور ایسے بچے گھروں میں پڑھ رہے ہیں اور کوئی توجہ نہیں کر رہا, کوئی دیکھ نہیں رہا. خصوصیت سے ہماری دیہاتی جماعتیں میرے پیش نظر ہیں جہاں ذیلی تنظیموں کے بازو ابھی مضبوط نہیں ہوئے اور ماں باپ میں اتنی صلاحیت نہیں ہے کہ اپنے بچوں کو نمازوں پر قائم کریں, وہاں کئی قسم کے خطرات ہیں جو پنپ رہے ہیں اور ان خطرات کا شکار کئی نسلیں ہو چکی ہوں گی جن کی مجھے فکر رہتی ہے. الحمدللہ کہ اب اس براہ راست خطبات کے ذریعے میں ان تک پہنچ رہا ہوں, ان میں سے بہت سے رمضان کی برکت کے نتیجے میں بیٹھے ہوں گے, سامنے آئے ہوں گے, کہیں گھٹیالیہ کی جماعت بیٹھی ہوئی ہے, کہیں کس کوئی اور سکھے کی جماعت ہے, کہیں سرگوجے کی جماعتیں ہیں, چک منگلا کی جماعت پہنچی ہوئی ہوگی, بے شمار جماعتیں ہیں جو مجھے یاد آتی رہتی ہیں جمعے کے بعد, اور میں سوچتا ہوں کہ جب میں خطبہ دوں گا تو وہ بھی سامنے بیٹھی ہوں گی, لیکن اس وقت تو سب کے نام نہیں لے سکتا, مگر مجھے پتہ ہے کون کون کہاں کہاں بیٹھا ہوا ہے. اور پھر اب افریقہ میں بھی خطبہ پہنچنے شروع ہو گیا ہے, وہاں بھی اللہ کے فضل سے لوگ سن رہے ہیں. تو یہ بات میری یاد رکھیں کہ نماز کے قیام کے بعد احمدیت کے بغیر احمدیت کی کوئی بھی حقیقت نہیں, اسلام کی کوئی بھی حقیقت نہیں, روزے کی کوئی حقیقت نہیں ہے. روزہ دراصل آپ کو عبادتوں پر قائم کرنے کے لیے آتا ہے, اور روزے کے اپنے فوائد ہیں جو الگ بھی ہیں, لیکن مرکزی فائدہ رمضان کا یہ ہے کہ آپ کو عبادتوں کو مدد سکھاتا ہے, عبادتوں پر قائم ہونے کے راز بتاتا ہے, اور کچھ دیر ہاتھ پکڑ کر زبردستی چلاتا ہے تاکہ پھر آپ چلتے رہیں. یہ تو مطلب نہیں ہے کہ رمضان ختم ہوا تو آپ بھی وہیں رک کے کھڑے ہو جائیں. اس کا حل کیا ہے؟ سورہ فاتحہ میں خدا تعالیٰ نے اس کا حل بیان فرمایا ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اگر نمازوں میں توجہ پیدا نہ ہو, کمزوری ہو, بار بار اٹھائیں, بار بار گر جائیں, تو پھر سورہ فاتحہ میں خدا تعالیٰ کی حمد کے بعد یہ دعا توجہ سے کیا کرو, ایاک نعبد و ایاک نستعین, جس کا مطلب یہ ہے اے خدا ہم تیری عبادت کرتے ہیں یا کرنا چاہتے ہیں, دونوں معنی ہیں, یا کریں گے. تو ہر شخص اس کے اندر داخل ہو جاتا ہے, کوئی ایک بھی مسلمان نہیں ہے جو اس دعا کے وقت کسی نہ کسی گروہ سے متعلق نہ ہو. اگر نمازوں کا عادی نہیں ہے تو اس کی دعا کا معنی یہ بنے گا اے خدا ہم تیری عبادت کرنا چاہتے ہیں اور کریں گے مگر طاقت نہیں, ایاک نستعین, تو سے مدد چاہتے ہیں. نماز پڑھنے کی تمنا لے کر حاضر ہو گئے, اب تجھ سے مدد چاہتے ہیں کہ ہمیں نمازوں پر قائم فرما دے. حضرت مسیح موعود علیہ السلام فرماتے ہیں کہ اگر اس طرح توجہ اور الحاح کے ساتھ اپنے آپ کو خدا کے حضور پھینک دے گا اور نہتا اور بے بس سمجھے گا اور یہ عرض کرے گا کہ اے خدا جس کی حمد کی ہم نے گیت گائے ہیں تجھ سے تعلق کی تمنا پیدا ہو چکی ہے, اب تو فضل فرما اور ہمیں نمازیں پڑھنے کی توفیق بخش اور نمازوں سے زیادہ استفادے کی توفیق بخش, تو پھر اللہ تعالیٰ اس دعا کو ضرور سنتا ہے اور ضرور مدد فرماتا ہے. جس طرح استغفار کے بغیر فضل نصیب نہیں ہو سکتے, اسی طرح اس دعا کے بغیر دعائیں مقبول نہیں ہو سکتی, کیونکہ اسی آیت کا ایک اور معنی ہے جو اس سے اس پہلے معنی کی کوکھ سے پھوٹتا ہے. جس طرح ماں کے پیٹ سے بچہ جنم لیتا ہے, اس معنی سے اسی آیت کا ایک اور معنی پھوٹتا ہے اور وہ ہے ایاک نعبد و ایاک نستعین, کہ اے خدا جب تیری عبادت کرتے ہیں اور کسی اور کی نہیں کرتے تو مدد بھی تو تجھی سے مانگیں گے, مدد مانگنے کسی غیر کے گھر تو نہیں جائیں گے, اسی لیے جب تیرے ہو گئے تو اب ہماری دعاؤں کو سن اور ہماری مدد کو آ. یہ دعا اگر نماز پر قائم ہونے کے بعد انسان کو نصیب ہو تو ضرور سنی جاتی ہے اور کبھی مردود نہیں ہوئی. اس لیے قبولیت دعا کی کنجی اس آیت کریمہ میں ہے اور مقام محمود کی چابی بھی یہی ہے. دراصل پہلے مقام محمود کا ذکر ہوا اور مقام محمود پانے والے کا وجود ہمارے سامنے ایک عظیم نمونے کے طور پر ابھرا, لیکن اس تک پہنچنے کی راہیں اتنی مشکل اور راستے کے مصائب اتنے زیادہ ہیں کہ انسان کی کمر ہمت ٹوٹ جاتی ہے. کہاں حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, ان کے تصور کے قدم چھوتے ہوئے بھی انسان ڈرتا ہے کہ میں ناپاک کیسے وہاں تک پہنچ سکتا ہوں, اور پھر آپ کے وسیلے سے خدا تک پہنچنا ایک اور دور کا بعید کا بعید مضمون. اس مضمون کو سورہ فاتحہ حل کر دیتی ہے, فرماتی ہے, ہمیں بتاتی ہے کہ یہ حمد و ثنا پر غور کرنے کے بعد یہ دعا کیا کرو کہ اے خدا ہمیں عبادت عطا فرما دے, کیونکہ عبادت کے بغیر مقام محمود مل نہیں سکتا اور عبادت کے بغیر مقام محمود والا بھی نہیں مل سکتا. یہ بات یاد رکھیں, جن کو حضور اکرم صلی اللہ علیہ وسلم سے محبت ہے اور یہ چاہتے ہیں کہ قیامت کے مرنے کے بعد محمد صلی اللہ علیہ وسلم کے قریب اٹھائے جائیں, ان کو میں بتا دیتا ہوں کہ عبادت کے بغیر وہ مقام نہیں مل سکتا, کیونکہ مقام محمود پانے والے نے عبادت کے رستے سے مقام محمود پایا ہے, اور عبادت کا رستہ چھوڑ کر آپ اس تک بھی نہیں پہنچ سکتے کبھی, بھول جائیں اس بات کو. باقی ساری محبتیں فرضی اور بے معنی اور بے حقیقت ہیں. اسلام ایک سائنٹیفک مذہب ہے, ایک حقیقت کا مذہب ہے, ایسے قوانین کا مذہب ہے جن میں کوئی تبدیلی نہیں ہے. بس جس رستے سے حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے مقام محمود کو پایا ہے اور برتر مقام محمود آپ کو ہمیشہ نصیب ہوتا چلا جائے گا, اگر ان تک پہنچنا ہے اسی رستے پر چلنا ہوگا, انہی دروازوں سے گزرنا ہوگا خواہ وہ تنگ محسوس ہو, اور جب آپ کوشش کر کے ان دروازوں سے گزریں گے تو دروازے کھلنے شروع ہو جائیں گے. دروازوں کے کھلنے کا ایک یہ بھی مفہوم ہے کہ تنگ دروازے پھر بڑے کیے جاتے ہیں, کشادگی نصیب ہوتی ہے انسان کو, और जो काम करते हुए पहले दिक्कत महसूस होती थी, तंगी से कर किया करता था, फिर वो बशाशत से और खुले दिल के साथ उसको करता है और उसमें लज्जत महसूस करने लगता है। बस दुआ की कबूलियत की चाबी भी इसी में है। अब रमजान के जितने रोजे रह गए हैं, मैं जमात को नसीहत करता हूं कि वो तहज्जुद की नमाज पे पहुंचने से पहले पहले दिन की नमाजें अदा किया करें। जब तक दिन की नमाजें अदा नहीं होंगी, नाफिले तलक वाली नमाज नसीब ही नहीं हो सकती। पांच वक्त नमाजों को कायम करें और रोजे रखें। बहुत से अहमदी ऐसे हैं जिनके मुतल्लिक मैं जानता हूं, कई बहानों से वो रोजे छोड़ देते हैं और रोजों के मामले में जमात में अभी तक सुस्ती पाई जाती है। हजरत मसीह मौऊद अलैहिस्सलाम के तरबियत याफ्ता सहाबा और आपके ताबईन जो मुझे याद हैं कादियान में, जिनके माहौल में हमने आंखें खोली और बड़े हुए, वो रोजों के बहुत पाबंद थे और रमजान के महीने में कादियान की फिजा ही अजीब लहरें लेती थी, उसकी तो कैफियत बदल जाया करती थी। दिन भी रोशनतर हो जाते थे और रातें भी जाग उठती थी और रातों को भी लोगों के घर मुनव्वर हो जाया करते थे। वो मकाम हासिल करने हैं तो नमाजों से भी चिमटें और रोजों से चिमटें, क्योंकि रोजों के जरिए नमाजें नसीब होती हैं। मैं यकीन रखता हूं कि अगर रमजान मुबारक फर्ज ना हुआ होता तो मुसलमानों में से कब से नमाजें अक्सरियत में से मिट चुकी होती। ये प्यारा मुकद्दस महीना है जो दोबारा जबरदस्ती नमाजों की आदत डाल के जाता है। किसी को थोड़ी पड़ती है, किसी को ज्यादा पड़ती है, मगर रमजान की बरकत से नमाजें पहले से बेहतर हो जाती हैं, उनमें ज्यादा बाकायदगी आ जाती है, वक्त पर पढ़ी जाती हैं। गर्ज़ के नमाजों के क्याम के लिए रमजान मुबारक एक बहुत ही मुकद्दस महीना है, मगर अगर रोजे नहीं रखेंगे तो फिर नमाजें भी नसीब नहीं होंगी। रोजे रखें पूरी मेहनत और कोशिश से। हजरत मसीह मौऊद अलैहिस्सलाम रोजों को मुतल्लिक जो फरमाते हैं, कुछ हिस्सा मैं आइंदा बयान करूंगा, थोड़े वक्त में जो कुछ पेश कर सकता हूं मैं आपके सामने रखता हूं। फरमाते हैं, मेरे नजदीक खूब है कि इंसान दुआ करे कि इलाही ये तेरा एक मुबारक महीना है और मैं इससे महरूम रह जाता हूं, और क्या मालूम क्या आइंदा साल जिंदा रहूं या ना, या इन फौतशुदा रोजों को अदा कर सकूं या ना, और उससे तौफीक तलब करे तो मुझे यकीन है कि ऐसे दिल को खुदा ताला बख्श देगा, ताकत बख्श देगा। अगर खुदा ताला चाहता तो दूसरी उम्मतों की तरह इस उम्मत में कोई कैद न रखता, मगर उसने कैदें भलाई के वास्ते रखी हैं। ये बहुत ही अजीम मजमून है। देखें, शरीयत लानत नहीं है बल्कि शरीयत नेमत है, और वो लोग जिन्होंने शरीयत को लानत करार दिया उनकी दिल की लानतें थी जो उनके जहनों में जाकर, जिन्होंने उनके जहनों को मऊफ कर दिया है। वो समझ नहीं सकते कि कवानीन बेहतरी के लिए बनाए जाते हैं, और दुनिया में जितनी सिविलाइजेशन तरक्की कर रही है उतना ज्यादा इंसान कानून बना रहा है। इंसानी कानून तजर्बे के नतीजे में सैकल होते चले जाते हैं और साफ होते चले जाते हैं, और बाज़ दफा पहले हाल से भी गिर जाते हैं। ये कुरान करीम का कमाल है, उसने क्यामत तक की जरूरतों के लिए कवानीन बनाए हैं, और हजरत अब्दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उन कवानीन पर अमल करना सिखाया है। ये अजीम शान मौजदा है, और इन कवानीन में तब्दीली कोई नहीं। फिर रोजमर्रा पता लगे कि ये नक्स रह गया था इसलिए ये तब्दीली कर दी जाए, हर इम्कानी मजबूरी के लिए एक इम्कानी रास्ता खोल दिया गया है। हैरत अंगेज मजहब है। बस हर कानून जो पाबंदी आयद करता है वो सोसाइटी की भलाई के लिए और फर्द की भलाई, दोनों की भलाई के लिए कानून पाबंदी आयद करता है। बस हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, कोई ये ना समझो कि कैद बुरी चीज है, कैदें भलाई के वास्ते रखी हैं। मेरे नजदीक असल यही है कि जब इंसान सिद्क और कम अखलास से बारी ताला नज़र करता है कि इस महीने में मुझे महरूम न रख, तो खुदा ताला उसे महरूम नहीं रखता। और ऐसी हालत में अगर इंसान माह रमजान में बीमार हो जाए तो ये बीमारी उसके हक में रहमत होती है, क्योंकि हर एक अमल का मदार नीयत पर है। मोमिन को चाहिए कि वो अपने वजूद से अपने आप को खुदा ताला की राह में दिलावर साबित कर दे। خدا کی راہ میں مشقتیں برداشت کرنے کے لیے بہادری دکھائے, اپنے آپ کو جرت سے پیش کرے. جو شخص کے روزے سے محروم رہتا ہے مگر اس کے دل میں یہ نیت درد دل سے تھی کہ کاش میں تندرست ہوتا اور روزہ رکھتا, اور اس کا دل اس بات کے لیے گریاں ہے, تو فرشتے اس کے لیے روزے رکھیں گے بشرطی کہ وہ بہانہ جو نہ ہو, تو خدا تعالیٰ اسے ہرگز ثواب سے محروم نہ رکھے گا. یہ وہی فرشتوں والا مضمون آ گیا. حقیقت میں یہ مراد نہیں ہے کہ فرشتے واقعتاً پیچھے آ کر سوے باندھ کر نمازیں پڑھنے لگ جاتے ہیں یا روزے رکھنے لگ جاتے ہیں. فرشتوں کے لیے تو روزے کا کوئی تصور نہیں ہے, نہ انسانوں کی طرح نمازیں پڑھنے کا تصور ہے. یہ تنسیلی باتیں ہیں. مراد یہ ہے کہ آسمان پر یہ نیکیاں ان کے حق میں لکھ لی جاتی ہیں, فرشتوں کی تائید ان کو نصیب ہو جاتی ہے. بس ان معنوں میں اپنے رمضان کو آپ فرشتوں کی تائید والا رمضان بنانا چاہیں تو نیک نیتی سے روزے کی تمنا کریں, اور چھوٹے چھوٹے بہانے بنا کر روزے چھوڑنے کی طرف رجحان کا میلان نہ رکھیں, کیونکہ یہ انسان کو ہلاک کر دیتا ہے. اس ضمن میں حضرت مسیح علیہ السلام کے بعض اقتباس میں توفیق ملی تو آئندہ جمعے میں پیش کروں گا. ایک چھوٹا سا واقعہ بیان کر دوں. ایک ماں نے لکھا ہے اپنے بچے کے متعلق کہ آپ نے جب روزے پر زور دیا کہ روزہ ضرور رکھنا چاہیے, تو میرے چھوٹے سے بچے نے مجھے تاکید کی رات سونے سے پہلے کہ امی مجھے ضرور جگانا ہے, میں نے ضرور روزہ رکھنا ہے. کہتی ہے میں نہیں جگایا, بالکل چھوٹا بچہ ہے. تو دوسرے دن صبح شکوا کیا کہ آپ نے مجھے جگایا کیوں نہیں, اور شکوا کرتے کرتے کھانسی آ گئی. تو کہتا اچھا کہ آپ نے نہیں جگایا, حضور نے فرمایا تھا کہ بیمار روزہ نہ رکھے. یہ چھوٹی سی پیاری سی بات ہے لیکن درخشندہ مستقبل کی آئینہ دار ہے. ہماری نئی نسلیں ایسی پل رہی ہیں, اور وہ جو چھوٹے چھوٹے بچے کچھ سنتے ہیں کچھ سو جاتے ہیں, ان کے دلوں میں یہ باتیں گہری جاگزی ہو رہی ہیں. جو باتیں بچپن میں دل میں بیٹھ جائیں وہ انسان کے ساتھ ساتھ نشو و نما پاتی ہیں. بس مبارک ہو کہ ہماری آئندہ نسلیں اللہ کی راہ میں پہلے سے زیادہ جد و جہد کرنے والی پیدا ہوں گی, کیونکہ آج جن چھوٹے معصوم بچوں میں کے دلوں میں نیکیاں پل رہی ہیں, کل وہ جب باہر نکل کر جولانیاں دکھائیں گی تو کل عالم کو انشاءاللہ نیکیوں سے بھر دیں گی. اللہ اس کی توفیق عطا فرمائے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وَدُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.